जब हामी नयाँ नियम खोल्दछौँ बाइबलमा, हामीले सुरुमै के पत्ता लगाउँछौँ भने नयाँ नियमको पहिलो भागमा चाहिँ चारवटा सुसमाचारका पुस्तकहरू छन्। मत्तीको सुसमाचार, मर्कुसको सुसमाचार, लुकाको सुसमाचार अनि योहन्नाको सुसमाचार। प्रत्येक सुसमाचारको पुस्तकले येशु ख्रीष्टलाई प्रस्तुत गर्दछ। किन चारवटा सुसमाचारको पुस्तक चाहियो? एउटै भए पुगेन? किन चारवटा सुसमाचारको पुस्तकहरू चाहियो एउटै व्यक्तिलाई प्रस्तुत गर्न र हामीलाई बताउन? यसको कारण यो छ कि जुन व्यक्तिको बारेमा पुस्तकहरूले बताउँदैछन् उहाँ चाहिँ अति महान हुनुहुन्छ। येशु ख्रीष्ट अद्वितीय हुनुहुन्छ, उहाँ जस्तै अरू कोही पनि छैन। उहाँको महानताले गर्दा नै उहाँलाई प्रस्तुत गर्न चाहिँ चारवटा फरक फरक दृष्टिकोणबाट लेखिएको सुसमाचारको पुस्तकहरू चाहियो। म तपाईँलाई उदाहरण दिन्छु। मानव एउटा एकदमै भव्य रीतिले निर्माण गरिएको सुन्दर महल छ, भवन छ, अनि तपाईँ चाहिँ त्यसको बयान गर्न चाहनुहुन्छ कसैलाई। त्यसलाई बयान गर्न तपाईँले चाहिँ चारवटा दिशाबाट बयान गर्नै पर्ने हुन्छ। तपाईँले उत्तरबाट हेरेर कस्तो देखिन्छ बयान गर्नुपर्छ, दक्षिणबाट कस्तो देखिन्छ बयान गर्नुपर्छ, अनि पूर्व र पश्चिम गरेर चारैवटा दृष्टिकोण तपाईँले प्रस्तुत गरेपछि बल्ल त्यो महलको बयान चाहिँ हुन थाल्छ। त्यस्तै गरी हाम्रो प्रभु येशु को हुनुहुन्छ र उहाँले गर्नुभएको कार्य हामीलाई बताइन चाहिँ त्यहाँ चारवटा झ्यालबाट हामीलाई बताइएको छ यी चारवटा सुसमाचारको पुस्तकहरूले। अनि जब हाम्रो प्रभु येशु ख्रीष्टलाई परमेश्वरले दिनुभएको यो चारवटा झ्यालबाट हामीले चाहिँ हामी हेर्छौँ, विचार गर्छौँ, मनन गर्छौँ, ध्यान दिन्छौँ परमेश्वरकै सहायताले, हामीले चाहिँ प्रभु येशु को हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ अझ झन् राम्ररी बुझ्न थाल्छौँ। उहाँलाई झन् चिन्न थाल्छौँ। उहाँको यो पवित्र आत्माले शब्दहरूद्वारा कोरिएको यो चित्र चाहिँ झन् स्पष्ट हुन थाल्छ हामीलाई। अनि उहाँलाई चिन्नु चाहिँ अनन्त जीवन हो। प्रश्न तपाईँहरूलाई आफैलाई मलाई, हामी कत्तिको राम्रोसँग चिन्छौँ येशु ख्रीष्टलाई? मत्ती, मर्कुस, लुका, योहन्नाले हामीलाई बताएको छ। पवित्र आत्माले यी चारजनालाई प्रयोग गर्नुभएर हामीलाई दिनुभएको छ। हामी विश्वासीलाई त अति नै प्रिय हुनुपर्ने हो यो चारवटा पुस्तकहरू। सबभन्दा पहिला चाहिँ मत्तीको सुसमाचार आउँछ। मत्तीको सुसमाचारले चाहिँ प्रभु येशु ख्रीष्ट उहाँ राजा हुनुहुन्छ भनेर बताउँदैछ। मत्तीको सुसमाचारले के बताउ देखाउँछ भने उहाँ नै मसीह हुनुहुन्छ, अर्थात् इजरायलको परमेश्वरबाट चुनिनु भएको, नियुक्त गरिनु भएको, अझ बाइबली शब्द भन्यो भने अभिषेक गरिनु भएको राजा हुनुहुन्छ ख्रीष्ट, परमेश्वरको पुत्र, इजरायलको राजा। त्यसपछि मर्कुसको सुसमाचार आउँछ। अनि मर्कुसले चाहिँ प्रभु येशु ख्रीष्टलाई चाहिँ परम प्रभु यहोवाकै दास हुनुहुन्छ भनेर देखाएको छ। अर्थात् मत्तीले चाहिँ प्रभु येशु ख्रीष्टको कामहरू कसरी उहाँ सक्रिय भइकन व्यस्त भएर चाहिँ उहाँ सेवा गरिनलाई होइन, सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको सट्टामा आफ्नो प्राण दिन, हामीलाई छुटकाराको दामको सट्टामा आफ्नो प्राण दिन आउनुभएको हो भनेर देखाउँछ मर्कुसको सुसमाचारले। अब त्यसपछि आउँछ लुकाको सुसमाचार। अनि लुकाले चाहिँ प्रभु येशु ख्रीष्टलाई चाहिँ उहाँ सिद्ध मानिस हुनुहुन्छ भनेर प्रस्तुत गर्दछ। लुकाले चाहिँ हाम्रो प्रभु येशुको सिद्ध मनुष्यत्व, उहाँको पापरहित मानव स्वभावलाई चाहिँ विशेष गरी चाहिँ दृष्टिकोण राखेर बताउँदैछ। अन्तमा आउँछ यूहन्नाको सुसमाचार, जसले चाहिँ प्रभु येशु ख्रीष्ट चाहिँ परमेश्वरकै पुत्र हुनुहुन्छ भनेर प्रस्तुत गर्दछ। यूहन्नाले चाहिँ येशु ख्रीष्ट अरू कोही हुनुहुन्न, उहाँ चाहिँ परमेश्वरकै अनन्तदेखिको पुत्र हुनुहुन्छ जो परमेश्वरसँगै बराबरी हुनुहुन्छ, तर उहाँ चाहिँ मानिस बन्नुभयो हामीलाई अनन्त जीवन दिनलाई। त्यसैले प्राय जसलाई प्रभु येशु को हुनुहुन्छ केही थाहा छैन भने चाहिँ हामी चाहिँ प्रायः जस्तो यूहन्नाको सुसमाचारबाट सुरु गर्नुहोस् भन्छ। अब हाम्रो अध्ययनको विषय चाहिँ हो मत्तीको सुसमाचारको पुस्तक। मत्तीले चाहिँ हामीलाई येशु ख्रीष्ट यहुदीहरूका राजा, पुरानो नियममा प्रतिज्ञा र भविष्यवाणी गरेको मसीह अर्थात् परमेश्वरले नै अभिषेक गर्नुभएको राजा हुनुहुन्छ भनेर चाहिँ प्रस्तुत गर्दैछ। जुन भविष्यवाणीहरू चाहिँ प्रभु येशु बेथलेहममा जन्मिनुभन्दा सयौं वर्ष अगाडि भविष्यवाणी गरिएको थियो, अनि यहुदियाको बेथलेहममा चाहिँ जब उहाँ यहुदी एउटा मानिस भएर जन्मिनुमा त्यो भविष्यवाणी पूरा गर्दै, अब्राहमको एउटा पुत्र भएर जन्मिनुमा, त्यसरी मत्ती एकको एकमा हेर्यो भने पहिलो दुईटा शब्द छ अब्राहमको पुत्र हुनुहुन्छ उहाँ भनेर, अनि उहाँ चाहिँ दाउदको घरानामा जन्मिनुहुन्छ भन्ने भविष्यवाणी पूरा गर्दै उहाँ चाहिँ दाउदको पुत्र भएर जन्मिनु भयो। त्यो भयो मत्तीको सुसमाचारको तेस्रो र चौथो शब्द दाउदका पुत्र। अनि यो दाउदको पुत्र भन्ने वाक्यांश चाहिँ मसीहलाई मात्रै प्रयोग गरिने उपाधि हो, दाउदको पुत्र भन्न साथै मसीह। त्यसैले सुसमाचारको पुस्तकहरूमा चाहिँ घरिघरि विभिन्न व्यक्तिहरूले, सबैले नभए पनि विभिन्न व्यक्तिहरूले चाहिँ हे दाउदका पुत्र हामी माथि दया गर्नुहोस्, कहिले अन्ध मान्छेले त्यसरी कराइरहन्छ, कहिले कहिले एउटा अन्य जातिले पनि त्यो प्रयोग गरिरहेको थियो हे दाउदको पुत्र। यो उनीहरूले महसुस गरेको बुझिन्छ त्यसबाट कि साँच्चै नै उहाँ नै शताब्दीदेखि प्रतीक्षा गरिएको मसीह हुनुहुन्छ, जसले चाहिँ आफ्नो शान्तिको राज्य ल्याउनुहुनेछ, अनि सदा सर्वदाको लागि उहाँले चाहिँ त्यो राज्य स्थापना गरेर राज्य गर्नुहुनेछ, जसमा चाहिँ इजरायललाई उहाँले आफ्नो केन्द्र बनाउनुहुनेछ, यरुसलेमलाई आफ्नो महिमित सिंहासन बनाउनुहुनेछ, जुन यरुसलेम चाहिँ इजरायलको परमेश्वरद्वारा चुनिएको सहर हो। त्यसैले मत्तीको सुसमाचारको पहिलो अध्यायमाले चाहिँ अब के देखाउँछ भने येशु नै दाउदको सिंहासनमा बस्न योग्य मसीह हुनुहुन्छ, उहाँ इजरायलको राजा हुनुहुन्छ भनेर त्यो प्रमाण गर्नलाई चाहिँ प्रभु येशुको वंशावली दिएको छ, जुन अध्ययन चाहिँ हामीले पहिले गर्यौँ अलिअलि। अब जब हामी मत्तीको सुसमाचार पढ्न थाल्छौँ तब एउटा एकदमै गम्भीर अनि भनौँ अचम्मको एउटा तथ्य हामीलाई पत्ता लाग्छ। त्यो के भने जुन चाहिँ मत्तीको सुसमाचारले प्रष्ट देखाएको छ कि इजरायलका मानिसहरू अर्थात् यहुदीहरू जस कहाँ उहाँ आउनुहुन्छ भनेर भविष्यवाणी गरिएको थियो, उनीहरूले प्रभु येशूको आफू मसीह हुँ भन्ने दावीलाई अर्थात् उहाँ पतीय गरिएको परमेश्वरको अभिषिक्त राजा हुँ भन्ने दावीलाई चाहिँ जाना जानी देखादेखि इन्कार गरे। त्यसो गर्न चाहिँ इजरायललाई कुनै पनि बहाना थिएन, किनभने उनीहरूकै आँखाको सामु उनीहरूलाई उहाँ मसीह हुनुहुन्छ भन्ने प्रमाणहरू दावीहरू प्रष्टै देखाइएको थियो, उनीहरूको आफ्नै कानले सुनेका थिए। त्यसैले हामीले अध्ययन गर्दै जाँदा सबभन्दा पहिला चाहिँ प्रभु येशु साँच्चै नै प्रतिज्ञा गरिएको राजा मसीह हुनुहुन्छ भन्ने कुराको प्रमाणहरू पाउँछौँ, अनि प्रमाण पाउँदै जाँदै के पनि पाउँछ भने इजरायलले चाहिँ इन्कार गरेको, फेरि अर्को प्रमाण आउँछ इजरायलले फेरि पनि त्यो पनि इन्कार गर्छ, अनि क्रमिक रूपमा चाहिँ राजा चाहिँ क्रुस तर्फ अगाडि बढिरहनु भएको हामी पाउँछौँ. यो नै मत्तीको सुसमाचारले प्रस्तुत गर्दछ. सबभन्दा पहिला उहाँ मसीह हुनुहुन्छ भन्ने प्रष्टै देखाइएको इजरायललाई कुराहरूमा देखियो भने विचार गर्नुहोस् बत्तीसमा दिने यहुन्ना. बत्तीसमा दिने यहुन्ना चाहिँ सबै इजरायली मानिसहरूले अधिकांशले भनौँ न चाहिँ परमेश्वरबाटै पठाइएको अगमवक्ता हो भनेर उनीहरूले चाहिँ स्वीकार गरे. अनि यहुन्नाले चाहिँ मत्ती तीनको दुई पदमा परमेश्वरबाटको प्रतिज्ञा गरिएको त्यो स्वर्गको राज्य जुन चाहिँ यही पृथ्वीमै स्थापित हुनेछ भन्ने प्रतिज्ञा पूरा हुन अब नजिकै छ भनेर प्रचार गर्न थाल्छन्. तीन अध्यायको एक पद, ती दिनहरूमा बत्तीसमा दिने यहुन्ना यहुदियाको उजाड स्थानमा यसो भन्दै प्रचार गर्दै आए. दुई पद, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ. स्वर्गको राज्य कसरी नजिकै आएको छ भने किनभने त्यो राज्यको राजा चाहिँ अब लगभग 30 वर्ष पुगिसक्नु भएको छ. उहाँले भर्खरै बप्तिस्मा लिनुभएको छ. उहाँ नै प्रतिज्ञा गरेको राजा हो भन्दैछ. अनि उसले भन्दैछ पश्चाताप गर. यसको मतलब चाहिँ यहुदीहरू त्यो राज्यभित्र पस्न लायक योग्य तयार थिएनन्. अनि त्यसैले अगमवक्ताले चाहिँ उनीहरूको हृदयहरूलाई तयार पारियोस् भनेर चाहिँ परमेश्वरले पठाउनु भयो. अनि उसले भन्छ पापबाट फर्क. अनि उनीहरूले चाहिँ पश्चाताप गरेको कुरा चाहिँ मुखले भनेर हुँदैन थियो. मैले पश्चाताप गरेँ त्यसरी हुँदैन थियो. पश्चाताप लायकको फल देखाओ. यहुन्नाको प्रचार चाहिँ एकदमै हृदय नै छिर्ने खालको थियो. एकदमै सिधा थियो. कुनै उसले चाहिँ नरम गरम सम्झौताको कुरा गर्दै थिएन. यो गम्भीर कुरा थियो. राजा आइसक्नुभयो, देश राज्य जाति तयार छैन है. अनि त्यसैले गर्दाखेरि बप्तिस्मा दिने यहुन्नाले चाहिँ येशूलाई उहाँ नै राजा हुनुहुन्छ, उहाँ नै मसीह हुनुहुन्छ भनेर देखाइरहेको छ. अनि इजरायल जिम्मेवारी थियो, उनीहरू जवाबदेही थियो, अगमवक्ताको यो स्वर सुन्नु पर्थ्यो भन्ने हो भने प्रभु येशू जब 30 वर्ष अगाडि जन्मिनु भएको थियो बेथलेहममा दाउदको शहरमा अर्थात् मसीहको पुर्ख्योली गाउँमा त्यहाँ ज्योतिषीहरू विद्वानहरू अन्य जातिहरू यहुदी होइन जो धेरै पर पूर्वबाट चाहिँ उनीहरू हामीले उहाँको तारा देखेको छ, यहुदीहरूको राजा जन्मिनु भएको छ, उहाँ कहाँ हुनुहुन्छ भन्दै आएका थिए जुन चाहिँ हामी मत्ती दुईको एकदेखि दुईमा पढ्छौँ. अब हेरोद राजाको समयमा यहुदियाको बेथलेहममा येशु जन्मिनु भएपछि हेर पूर्वबाट ज्योतिषीहरू यरुसलममा यसो भन्दै आए. दुई पद, यहुदीहरूका राजा जो जन्मिनु भएको छ कहाँ हुनुहुन्छ किनभने पूर्वमा हामीले उहाँको तारा देख्यौं र उहाँलाई दण्डवत गर्न आएका छौं. अनि उनीहरूले बालक येशुलाई दण्डवत गरे र आफ्नो देशमा फर्के. इजरायललाई मतलबै छैन. त्यही यरुसलेमकाहरू पनि गएन, हेरोद गएन मार्न चाहिरहे, शास्त्रीहरू गएन जसले ठिक जवाब दिएको थियो बाइबलबाट मसीह चाहिँ बेथलेममा जन्मिनुपर्छ. तर उनीहरू चाहिँ बेथलेममा जन्मिनु भएको मसीहलाई चाहिँ दण्डवत गर्न गएन. यसबाट हामीले के सिक्छौँ भने कति मान्छेहरूसँग बाइबलको ज्ञान चाहिँ हुन्छ तर बाइबलको परमेश्वरलाई चाहिँ दण्डवत गर्दैन. उनीहरू प्रभु येशूको बारेमा सिकाउन पनि सक्ला, भन्न पनि सक्ला, ठिक ठिक शिक्षा दिन सक्ला तर प्रभु येशूलाई प्रेम गर्दैन. त्यो बेला त शास्त्रीहरू जस्तै तर थिए कोही कोही दण्डवत गर्ने 8-10 जना कतिजना थिए को नीति गोठालाहरू. अनि एकजना बुढा सिमोन पनि थियो हामीले अध्ययन गरेका थियौँ. अब म चाहिँ आनन्द साथ मर्न सक्ने भएँ किनभने मेरै आँखाले परम प्रभुको मुक्तिलाई देखेको छु भनेर आफ्नै अँगालोमा वृद्ध सिमियोनले प्रभु येशूलाई लिएर परमेश्वरलाई धन्यवाद चढाएको थियो. अनि अर्को एउटा वृद्ध स्त्री पनि थिए होइन हन्ना, यो सब लुकाको सुसमाचारमा छ. अनि इजरायल
पश्चातापी भएन। योन्ना जो चाहिँ राजाको अग्रदूत, राजाको अघि अघि राजा आउँदै हुनुहुन्छ भनेर चाहिँ खबर दिने अग्रदूतलाई चाहिँ के गरियो, झ्यालखानामा राखियो। हेर्नुहोस् त मत्ती 4 अध्यायमा 12-16 मा युहन्ना झ्यालखानामा हालिए भन्ने कुरा जब येशूले सुन्नुभयो तब उहाँ गालिलतिर लाग्नुभयो, अनि नासरत छोडेर उहाँ कपर्नहुममा जो जबुलोन र नाप्तलीका सिमानाभित्र समुद्रको किनारमा पर्छ आई बस्नुभयो। यशैया भविष्यवक्ताद्वारा बोलिएको यसो भन्ने वचन पूरा होस् भनेर जबुलोनको मुलुक र नाप्तलीको मुलुक समुद्रको मार्ग यर्दन पारी अन्य जातिहरूको घालियो, अन्धकारमा बस्ने मानिसहरूले ठूलो ज्योति देखे, अनि मृत्युको देश र छायामा बस्नेहरूका निम्ति ज्योति उदय भएको छ। येशू प्रभु चाहिँ इजरायलको केन्द्रमा भन्दा पनि छेउछाउमा गएर बस्नुभयो, गालिलु पर जहाँ चाहिँ धेरै जसो अन्य जातिहरू आवत जावत गर्थे, अनि त्यसैले त्यसलाई अन्य जातिहरूको गालिल भनेछ, हेप्पिएको ठाउँ। उहाँ त्यहाँ जानुभयो, अनि चाडमा मात्रै हो, यरुसलम त निस्तार चाड आउँछ, यरुसलम निस्तार चाड आउँछ, यरुसलम। अनि युहन्नाको पुस्तकमा त्यो पटक पटक उल्लेख गरिएको छ, अनि जसबाट चाहिँ निस्तार चाडहरू गनेर हामीलाई थाहा हुन्छ कि उहाँ चाहिँ 3 वर्ष र आधा चाहिँ उहाँको सेवकाई रहेछ भन्ने कुरा। अनि त्यसैले बप्तिस्मा दिने जेलमा छ जसले प्रभु येशु नै मसीह हुनुहुन्छ भनेर देखाएको थियो, अनि हो सामान्य कति मान्छेहरूले बप्तिस्मा लिए, तर इजरायलका अगुवाहरू, मुख्य पुजारीहरू, फरिसीहरू, शास्त्रीहरू, सन्हेदरिन, इजरायलका बुढा प्रधानहरू, उनीहरूलाई मतलब छैन, उनीहरूले चाहिँ बप्तिस्मा दिने उनीहरूलाई चाहिँ हृदयले चाहिँ इन्कार गरेछ। मुखले त गाह्रो छ भन्नलाई, किनभने मानिसहरूले ढुङ्गाले हाल्ला भन्ने डर छ उनीहरूलाई, किनभने सामान्य मानिसहरूले चाहिँ बप्तिस्मा दिने उनीहरूका प्रचार सुनेर चाहिँ उनीहरूले केही हदसम्ममा चाहिँ पश्चाताप गरेका थिए, जुन कुरा चाहिँ हामी पछि प्रभु येशूको मृत्यु बलिउठाई भइसकेको 50 दिनपछि पेन्टेकोस्टको दिनमा जब पत्रुस एउटा माझी उभिएर प्रचार गर्छ, 3,000 एकै दिनमा बप्तिस्मा लिन्छ विश्वास गरेको, अनि त्यो चाहिँ बप्तिस्मा दिने युहन्नाको पहिलाको परिश्रमको फल हो वास्तवमा, अनि पवित्र आत्मा आउनु भएर सामर्थ्य दिकन ख्रिस्टको मृत्यु र बलिउठाएको प्रचारको सामर्थ्यले उनीहरूले विश्वास गर्छ। त्यति होइन महिनौ प्रचार गरिरहनु पर्दैन, एकै दिन एउटै प्रचारद्वारा यरुसलेमको मण्डली चाहिँ एकैचोटि बढ्छ। तर हामी अलिकति अगाडि जाँदैछ, त्यहाँ यहाँ हाम्रो अध्ययनमा चाहिँ पहिलो चाहिँ बप्तिस्मा दिने युहन्ना नै इजरायलीहरूलाई बिना बहाना तुल्याउने एउटा अगमवक्ता थियो, येशूलाई इन्कार गर्नुहुँदैन थियो उनीहरूले। तर यसले चाहिँ अब दोस्रो कुरामा हामीलाई ल्याउँछ, त्यो के भने बप्तिस्मा दिने युहन्ना जेलमा परेकोले अब प्रभु येशू आफै त्यही प्रचार गर्न थाल्नुहुन्छ जुन 4:17 त्यस समयदेखि, अर्थात् बप्तिस्मा दिने युहन्ना जेलमा परेदेखि येशूले प्रचार गर्न र भन्न थाल्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै छ। स्वर्गको राजा नै यहाँ बोल्दै हुनुहुन्छ, अनि स्वर्गको राज्यभित्र पस्नलाई तिमीहरू तयार छैनौ इजरायलीहरू, तिमीहरूको धार्मिकता यदि शास्त्री र फरिसीहरूको भन्दा बढी भएन भने कुनै रीतिले पनि तिमीहरू स्वर्गको राज्यमा पस्ने छैनौ। डाँडाको उपदेश उहाँले यहाँ भन्न थाल्नुहुन्छ एकछिनपछि, होइन, अनि त्यसैले पश्चाताप गर भनेर चाहिँ उहाँले त्यही प्रचार गर्नुहुन्छ। अनि तर प्रचार मात्र गर्नुहुन्न उहाँले, बप्तिस्मा दिने युहन्नाको त प्रचार मात्रै थियो, तर प्रभु येशूले त उहाँको प्रचारलाई, यो प्रचार यो सन्देश परमेश्वरबाटै हो भनेर प्रमाण दिनलाई चाहिँ अचम्मका चिन्हहरू र आश्चर्य कर्महरू गर्न थाल्नुहुन्छ। यो चाहिँ 4:23 हामी पढ्छौँ, अनि येशू तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका सबै प्रकारको रोग र सबै किसिमको शारीरिक दुर्बलता निको पार्दै सारा गालिल भरि घुम्नुभयो, अनि उहाँको कीर्ति सिरिया भरि फैलियो र किसिम किसिमका रोग र पीडाहरूले सताइएका सबै बिरामी मानिसहरूलाई दुष्ट आत्मा लागेकाहरू, छारे रोग लागेकाहरू र पक्षाघात भएकाहरूलाई तिनीहरूले उहाँ कहाँ ल्याए अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि गालिल, डेकापोलिस, यरुसलम, यहुदिया र यर्दन पारीबाट ठूला ठूला भीड उहाँको पछि लागे। अनि यो दोस्रो बुदा उहाँको आश्चर्य कर्महरू नै उहाँको मसीह हुँ भन्ने दावी चाहिँ सत्य हो भन्ने प्रमाणले चाहिँ अब हामीलाई चाहिँ तेस्रो बुदामा ल्याउँछ। माफ गर्नुहोस्, त्यो नै तेस्रो बुदा भयो है। दोस्रो बुदा चाहिँ उहाँले नै प्रचार गरिदिनुहुन्छ, पश्चाताप गरेर स्वर्गको राज्य आउँदैछ, जसको जसलाई चाहिँ अब पुष्टि गर्ने चाहिँ उहाँको यो आश्चर्य कर्महरू चाहिँ तेस्रो बुदा हो है। अनि विशेष गरी मत्ती 8 र 9 अध्यायले चाहिँ यस कुरामा चाहिँ जोड दिइरहेछ, उहाँको आश्चर्य कर्म चिन्हहरू चाहिँ उहाँ नै प्रत्येक गरेको राजा हो भन्ने कुराको प्रमाणस्वरूप। अनि 8 र 9 अध्यायमा चाहिँ ठिक एक दर्जनवटा आश्चर्य कर्महरू प्रस्तुत गरिएको छ, यद्यपि उहाँले अनेकौं गर्न नसकिने आश्चर्य कर्महरू गर्नुभएको थियो तर सिर्फ हामीलाई एक दर्जन दिएको छ नमुना स्वरूप। नम्बर 1, उहाँले एउटा कोरीलाई शुद्ध पार्नुहुन्छ। नम्बर 2, सुविधाको नोकर निको पारिन्छ। नम्बर 3, पत्रुसकी सासु निको पारिन्छन्। नम्बर 4, प्रभुले आदिलाई शान्त गर्नुहुन्छ। अनि 5 र 6मा चाहिँ दुईटा दुष्ट आत्मा लागेकाहरूलाई निको पार्नुहुन्छ। त्यो भयो 8 अध्याय, आधा दर्शन सक्यो। 9 अध्याय, उहाँले पक्षघात भएकोलाई निको पार्नुहुन्छ। त्यसपछि याइरसकी छोरीलाई निको पार्नुहुन्छ, के अरे मरेकोबाट जिउँदो पार्नुहुन्छ है। अनि त्यसपछि रगत बहने स्त्री 12 वर्षदेखिको उसलाई निको पार्नुहुन्छ। 8 र 9 भयो। 10 र 11मा चाहिँ दुईजना अन्धहरूलाई आँखा खोलिदिनुहुन्छ। अनि 12मा चाहिँ एउटा दुष्ट आत्मा लागेको मान्छेलाई चाहिँ दुष्ट आत्माबाट छुटकारा दिनुहुन्छ। त्यो भयो 8 र 9 अध्याय जुन हामीले पहिला अध्ययन गर्यौं। 4 मा चाहिँ येशु मसीह राजा हुनुहुन्छ भन्ने कुराको प्रमाण स्वरूप चाहिँ इजरायलले विश्वास गर्नुपर्ने कारण के थियो भने प्रभु येशूले आफ्नो 12 जना चेलाहरूलाई अप्रचार गर्न पठाउनुहुन्छ। त्यो चाहिँ 10 अध्यायमा आउँछ। भयो उहाँको चुनिएका ती प्रेरितहरूलाई के भनेर प्रचार गर्न, यसरी प्रचार गर्न। पहिला चाहिँ हामी 10:1 पढौँ। अनि आफ्ना 12 जना चेलाहरूलाई आफू कहाँ बोलाएर उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरू निकाल्ने अनि हरेक रोग र हरेक शारीरिक दुर्बलता निको पार्ने अधिकार दिनुभयो। पहिला त आफूले मात्र गर्नुभएको थियो, अब प्रेरितहरूलाई पनि दिनुभयो। उनीहरूको नाम र त्यहाँ उल्लेख छ। त्यसपछि 7 पद, अनि जाँदै गर्दा यसो भन्दै प्रचार गर, प्रभुले भन्नुभयो उनीहरूलाई, स्वर्गको राज्य नजिकै आएको छ। बिरामीहरूलाई निको पार, कोरीहरूलाई शुद्ध पार, मरेकाहरूलाई बिउताऊ, दुष्ट आत्माहरू निकाल, तिमीहरूले सित्तैमा पाएको छौ, सित्तैमा देऊ है, इत्यादि। अब स्वर्गको राज्य नजिकै आएको छ, राजा यही हुनुहुन्छ। अनि यदि उहाँलाई ग्रहण गर्यो भने पुरानो नियममा उहिलेदेखि प्रतिज्ञा गरेको त्यो त्यो शान्तिको राज्य जुन चाहिँ प्रकाशको पुस्तकमा उल्लेख छ, 1000 वर्षको राज्य जुन चाहिँ यसैया 11मा उल्लेख छ, जुन बेला सबै जंगली पशु प्राणीहरू धरी जंगली हुन छोड्छ, जुन बेला यसैया 2मा उल्लेख छ, सबै राष्ट्रहरूले आफ्नो हात हतियारहरूलाई नष्ट गर्नेछ, तरवारहरूलाई चाहिँ पिटेर हलोको फाली बनाउनेछ, अनि उनीहरू चाहिँ अब उसँग लडाई सिक्ने छैनन्। अनि त्यो बेलामा यर्मिया 33मा लेखेको छ, कसैले पनि प्रभु भनेको यस्तो हुनुहुन्छ, उहाँ हुनुहुन्छ, प्रभु यो होइन नि त्यो भनेर चाहिँ सिकाउनु पर्ने छैन, किनभने त्यो बेलामा चाहिँ समुद्र जसरी पानीले भरिएको हुन्छ त्यसरी नै परमेश्वरको ज्ञानले पनि यो पृथ्वी भरिनेछ भनेको छ। त्यो बेलामा प्रचार चाहिँदैन, त्यो बेलामा बाइबल शिक्षक चाहिँदैन, त्यो बेलामा चाहिँ येशु नै सबैजनाले थाहा पाउनेछन्, जान्नेछन् र दण्डवत गर्नेछन्, राजाहरूको राजा, प्रभुहरूको प्रभु। अनि त्यो चाहिँ यदि इजरायलले 2000 वर्ष अगाडि नै यदि विश्वास गरेको भए त्यो राज्य सुरु हुन्थ्यो। तर परमेश्वरले अघिबाटै जान्नुहुन्थ्यो कि उनीहरूले चाहिँ उहाँलाई इन्कार त के, व्यवस्था त के, उहाँलाई त मार्नेछन् भनेर चाहिँ अचम्मको भविष्यवाणीहरू उहिले अगमकारहरू लेखेका थिए। अनि त्यही भविष्यवाणी अब पूरा हुँदै थियो। तैपनि उनीहरूलाई पुरै मौका दिनुहुन्छ अनि त्यो रहस्य चाहिँ हामीले पटक पटक देख्नेछौँ। परमेश्वरकै हातमा सबै घटनाहरू सबै समयहरू छन्। अघिबाटै उहाँले जान्नुहुन्छ मात्र होइन उहाँको नियन्त्रण पनि छन्। तर अर्कोतिर चाहिँ मान्छे आफै जिम्मेवार छ विश्वास गर्न। अनि त्यसैले परमेश्वरले चाहिँ विश्वास गर, पश्चाताप गर भन्नुहुन्छ। यदि उहाँलाई थाहा छ यिनीहरूले गर्दैन। अनि त्यो चाहिँ दुईटै पक्ष चाहिँ हामी घरिघरि देख्नेछौँ हाम्रो यसपालिको अध्ययनमा पनि। अनि त्यसैले यी बाह्रजनाले पनि प्रचार गर्दा गर्दा के गरे, उनीहरूले आश्चर्य कर्महरू प्रभु येशूको नाममा चिन्हहरू गरे। किन? उनीहरूको प्रचार उनीहरूको सन्देश चाहिँ परमेश्वरबाटको हो भन्ने प्रमाणको लागि। अनि त्यसैले गर्दा यदि यो कुरा बुझ्यो भने हामीले चाहिँ आश्चर्य कर्मको अहिले खोजी गर्ने थिएन। यदि त्यो हामीले अलिकति बुझेको मात्र भए पनि इसाई जगतमा चाहिँ आश्चर्य कर्म पहिला जस्तै भइदिए हुन्थ्यो नि, अहिले पनि पहिला गर्नुभयो अहिले पनि गर्नुहोस् न प्रभु भनेर प्रार्थना पनि गरिँदैनथ्यो। किन? उद्देश्य त्यो होइन। धेरैचोटि क्रिस्चियनहरूले यसरी प्रार्थना गरिँदैन, प्रभु तपाईँले चाहिँ आँखा लङ्गडाहरू हिँडाउनु भयो, तपाईँले आँखाको खोलिदिनु भयो, यहाँ पनि लङ्गडो छ उसलाई पनि गर्नु, यसरी प्रार्थना गरिँदैन थियो वास्तवमा। किनभने त्यसको समय नै होइन अहिले। उहाँले सक्नुहुन्न भने होइन, सक्नुहुन्छ। हजार वर्षमा त कुनै पनि रोग हुँदैन। समय उहाँको हरेक समय एउटै तरिकाले काम गर्नुहुन्न। अनि यो चाहिँ बुझ्नलाई हामीलाई मत्तीको सुसमाचारले सहायता गर्नेछ। हामीले यस युगमा चाहिँ राज्यको समाचार सुसमाचार प्रचार गरिरहेका छैन। हामीले चाहिँ येशु ख्रिस्ट मर्नुभएको र बौरी उठ्नु भएको सुसमाचार, अनुग्रहको सुसमाचार प्रचार गर्दैछौँ। तर बत्तीसमा दिने यहोन्नाले, प्रभु येशूले र बाह्रजनाले उनीहरूले प्रचार गरेको चाहिँ के को सुसमाचार हो? राज्यको सुसमाचार है। अब राज्यको सुसम प्रचार गर्दै गर्दै आए, इजरायलले चाहिँ इन्कार गर्दै गर्दै आए। नतिजा के भयो? हामी पढ्छौँ मत्ती एघारमा, पल्टाउँ मत्ती एघार इजरायल समग्र रूपमा एउटा डल्लै रूपमा चाहिँ पश्चाताप गरेन। एघारको बीस, तब जब यी बाह्रजना प्रचार गरेर फर्केर आए, बीस पद, तब उहाँ ती सहरहरूलाई जहाँ उहाँका धेरै जसो सामर्थ्यका कामहरू भएका थिए हक्काउनु लाग्नुभयो। किनकि तिनीहरूले के गरेनन्? दुईटा शब्द भनिदिनुहोस् त, पश्चाताप गरेनन् है। यो चाहिँ मत्तीको सुसमाचारको मोडिन्छ यहाँबाट। यो चाहिँ उनीहरूले आफ्नै राजालाई ग्रहण नगर्ने रे, त्यसैले अब राजाले उनीहरूलाई हप्काउनु पर्छ। एघार पद, हाय तँलाई हे खोराजिन, हाय तँलाई हे बेतसैदा, किनकि जति सामर्थ्यको कामहरू तिमीहरूमा गरिए ती कामहरू यदि टायर र सिडोन अन्य जातिहरूको देशमा गरिएका भए तिनीहरूले धेरै पहिले नै भाँग्राको लुगा र खरानीमा पश्चाताप गरिसकेका हुन्थे। बाइस पद, तर म तिमीहरूलाई भन्दछु न्यायको दिनमा टायर र सिडोनको दशा चाहिँ तिमीहरूको भन्दा बढी सहन सक्ने हुन्छ। तेइस पद, र हे कपर्नहुम, त स्वर्गसम्म उचालिएको छस्, त नरकसम्म खसालिने छस्, किनकि तँमा गरिएका ती सामर्थ्यका कामहरू यदि सदोममा गरिएका भए त्यो आजको दिनसम्म रहिरहने थियो। चौबिस पद, तर म तिमीहरूलाई भन्दछु न्यायको दिनमा सदोमको देशको दशा चाहिँ तेरो भन्दा बढी सहन सक्ने हुन्छ। इजरायलको अपश्चतापी हृदय चाहिँ ज्यादै नै कठोर भएको र ज्यादै ठूलो दण्ड पाउने छ भनेर चाहिँ राजाले हप्काउनु भएको छ। तिनीहरूले उहाँलाई ग्रहण गरेनन्। इजरायल समग्रमा मात्र होइन, तर इजरायल जातिको अगुवाहरू जो चाहिँ आत्मिक अगुवाहरू शासक वर्ग त उहाँको विरुद्धमा पनि जान थाले। उनीहरूले वास्ता नगर्ने मात्र होइन, उनीहरू चाहिँ अब जाइ लाग्न थाले। के गर्ने नि प्रभु येशूले गरेका त्यत्रो चिन्हहरू? मत्ती बाह्रको चौबिसमा यस्तो यस्तो गर्यो उनीहरूले। प्रभु यीशुको त्यस्तो आश्चर्य कर्महरूको प्रमाण देखेर के गर्ने? उनीहरूले यस्तो गरे, हेर्नुहोस् 12:24, तर फरिसीहरूले यो सुनेर भने, यस मानिसले दुष्ट आत्माहरूको शासक बेलजेबुलद्वारा बिना दुष्ट आत्माहरू निकाल्दैन। शैतानको शक्तिले गरेको हो यो जादुगर, यो कालो जादु गर्ने हो, यो राम्रो मान्छे होइन, यो दुष्ट छ। प्रभुले कसरी जवाब दिनुहुन्छ 27 पद, अनि म बेलजेबुलद्वारा दुष्ट आत्माहरू निकाल्छु भने तिमीहरूका छोराहरूले चाहिँ कोद्वारा निकाल्छन्? यहुदीहरूले पनि दुष्ट आत्मा निकाल्थे, यसकारण तिनीहरू तिमीहरूका न्यायकर्ता हुनेछन्। 28 पद, तर परमेश्वरका आत्माद्वारा म दुष्ट आत्माहरू निकाल्छु भने त परमेश्वरको राज्य तिमीहरूका आइपुगेको छ। फेरि परमेश्वरको राज्यको प्रमाण हो यो, परमेश्वरको आत्माले मैले निकालेको हो भन्दै हुनुहुन्छ। अनि उहाँले चाहिँ उनीहरूलाई के भन्नुहुन्छ भने 30 पदमा, जो मसँग छैन त्यो मेरो विरोधमा छ, अनि जसले मसँग बडुल्दैन त्यसले छरपुष्ट पार्दछ। कस्तो भने, कोही पनि प्रभु येशूको सवालमा चाहिँ तटस्थ रहन सक्दैन। म तपाईँहरूलाई नराम्रो पनि भन्दिनँ, राम्रो पनि भन्दिनँ, भन्छ नि कतिजना मान्छे, त्यो झुटा, त्यो साँचो होइन। यहीँ लेखेको छ, यदि कोही मसँग छैन भने त्यो चाहिँ मेरो विरोधमा छ। इजरायल त्यो सब गवाही देखेर नै चुप लाएर बस्न सक्नेवाला थिएन कि? व्यवस्था त गर्यो, 1 महिना 2 महिना 1 वर्ष 2 वर्ष, तर यो त चर्किन थाल्छ, अनि इजरायलको अगुवाहरूबाट यो चाहिँ अप्रकट हुन थाल्छ। येशु ख्रिस्टको विरुद्धमा उनीहरू खडा हुन थाल्छ, उहाँको चिन्हहरू के गर्ने भन्दाखेरि यो शैतानले गरेको भन्न थाल्छ। है, देख्नुभयो है, जो मसँग छैन त्यो मेरो विरोधमा छ। अनि उनीहरूले गरेको यो पापलाई चाहिँ क्षमा नहुने पाप भनेको छ। 31 पद, यस कारण म तिमीहरूलाई भन्दछु, मानिसहरूलाई हर किसिमको पाप र ईश्वर निन्दा क्षमा गरिनेछ, तर पवित्र आत्माको विरोधमा गरिएको निन्दा चाहिँ मानिसहरूलाई क्षमा गरिने छैन। त्यसैले बुझ्नुभयो, पवित्र आत्माको विरोधमा गरिएको निन्दा भनेको चाहिँ के हो, त्यसको अर्थ यही सन्दर्भबाट थाहा हुन्छ, अरू कुनै चिजले भनिँदैन। अहिले त्यो वास्तवमा छैन, वास्तवमा पवित्र आत्माको विरोधमा निन्दा पाप भन्ने अहिले छैन। त्यही बेला जब इजरायलीहरूले उहाँको आश्चर्य कर्महरूलाई चाहिँ पवित्र आत्माको नभएर शैतानदारकोबाट भने, त्यो चाहिँ पवित्र आत्माको निन्दा थियो। अब के त, अब यसरी इजरायलले पुरै उहाँलाई इन्कार गरिएको स्पष्ट भइसकेपछि, अब चाहिँ राजाले पहिला कहिले प्रकट नभएको सत्यता प्रकट गर्न थाल्नुहुन्छ। पुरानो नियमको अगमवक्ता कसैले नबताएको कुरा बताउन थाल्नुहुन्छ, उहाँ आफै एउटा भविष्यवक्ताको रूपमा बोल्न थाल्नुहुन्छ। उहाँले एउटा समयको बारे, एउटा समय अवधिको बारेमा उहाँले बयान गर्न थाल्नुहुन्छ, जसलाई चाहिँ उहाँले 7 दृष्टान्तहरूबाट उहाँले प्रस्तुत गर्नुहुन्छ। अनि जुन 7 दृष्टान्तलाई चाहिँ स्वर्गको राज्यका रहस्यहरू भनेछ, जुन चाहिँ 13 अध्यायको विषय हो। प्रभु येशूले मत्ती 16 अध्यायमा अब उहाँले स्वर्गको राज्यको रहस्यको समयमा नै प्रभुले चाहिँ के गर्नुहुनेछ उहाँले चाहिँ बताउन थाल्नुभयो। अनि त्यो चाहिँ के रहेछ भने, परमेश्वरको एउटा नयाँ योजना, नयाँ भन्नाले उहाँको मनमा विचार र योजनामा त उहिलेदेखि नै लुकेर रहेको रहस्य भनेछ, जुन परमेश्वरको मनमा लुकेर रहेको थियो, तर उहाँले प्रकट नगरेकोले मान्छेको लागि चाहिँ नयाँ, बाइबलमा पहिला प्रकट नगरेको चाहिँ ले चाहिँ यो चाहिँ परमेश्वरको नयाँ योजना। अनि यो नयाँ योजनालाई चाहिँ मण्डलीको योजना भनिन्छ, अर्थात् मत्ती 16:18 प्रभुले यसरी भन्नुभयो, अनि म पनि तिमीलाई भन्दछु, माफ गर्नुहोस् है, योभन्दा अगाडिदेखि पढ्नुपर्छ हामी है, किनभने प्रभु येशूलाई चाहिँ इन्कार गरिएको कुरा चाहिँ यहाँ हामी पाउँछौँ 13 पददेखि जब येशु सिजरिया फिलिपीका इलाकाहरूमा आउनुभयो तब उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो, मानिसहरू के भन्दछन्, म मानिसका पुत्र चाहिँ को हुँ, के म मसीह हुँ भनेर उनीहरूले भन्दछन्, के म प्रतिज्ञा गरिएको यहुदीहरूको राजा हुँ भनेर विश्वास गर्छन्, के म चाहिँ परमेश्वरको पुत्र हुँ भनेर विश्वास गर्छन्। चेलाहरूले जवाब दिन्छ, अह उनीहरूले के भन्छन् त 14 पद, अनि तिनीहरूले भने तपाईँलाई कसैले बत्तीसमा दिने योहन्ना, कसैले एलिया र अरूले यर्मिया अथवा भविष्यवक्ताहरूमध्ये कुनै एक हुन् भनी भन्छन्। सबभन्दा राम्रो उहाँलाई खान्न सकेको यति रहेछ, अरूले त दुष्ट आत्मा लागेको पागल होइन ठग यो झुट्टा अनेक भन्दै थियो भने यो त सबभन्दा राम्रोले चाहिँ यति भन्दो रहेछ, त्यही पनि उहाँलाई चाहिँ मसीह भनेर चाहिँ भन्दैन थियो। त्यसपछि प्रभु येशूले सोध्नुभयो चेलाहरूलाई, उहाँले तिनीहरूलाई भन्नुभयो तर तिमीहरू चाहिँ नि के भन्छ म को हुँ। 16 पद, अनि सिमोन पत्रसले जवाफ दिएर भने तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ। त्यो शब्द ख्रिस्ट चाहिँ मसीह भन्ने शब्द हो, प्रतिज्ञा गरिएको राजा हुनुहुन्छ। अनि प्रभुले भन्नुहुन्छ 17 पद, अनि येशूले जवाफ दिएर उनलाई भन्नुभयो योनाको छोरा सिमोन तिमी धन्य हो, तिमीले ठिक भन्यो, किनकि मांस र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन तर मेरा पिताले जो स्वर्गमा हुनुहुन्छ। अब 18 पदको एकदम महत्वपूर्ण प्रभु येशूको भविष्यवाणी, अनि म पनि तिमीलाई भन्दछु तिमी पत्रु छौ र यस चट्टानमाथि अर्थात् तिमीले भर्खरै स्वीकार गरेको कुरा म को हुँ भन्ने वास्तविकता र सत्यतामाथि यो चट्टानमाथि म आफ्नो मण्डली बनाउने छु। यो त एकदम नयाँ कुरा, यो के हो, यो इजरायल थाहा छ पत्रुसले भन्छ, राज्य थाहा छ हामीलाई, तर यो मण्डली भनेर चाहिँ के हो, म आफ्नो मण्डली बनाउनेछु, म एउटा अर्को समूह बनाउनेछु। इजरायल होइन, यसमा चाहिँ जो कोही पनि हुनसक्छ, धेरै जसो अन्य जातिहरू हुनेछन्, म आफ्नो मण्डली बनाउनेछु अनि नरकका ढोकाहरू यसमाथि विजय हुने छैन। अनि पत्रुसलाई भन्नुहुन्छ अनि तिमीलाई स्वर्गको राज्यका चाबीहरू दिनेछु। यो स्वर्ग राज्यको रहस्यको समयको अन्तरालमा चाहिँ पत्रुस तिमीले नै यहाँभित्र पस्ने ढोका खोलिदिने हो। अनि पत्रुसले चाहिँ प्रेरितको 2 अध्यायमा पेन्टेकोस्टको दिनमा उभिएर चाहिँ उसले यो चाबी प्रयोग गर्न थाले। पहिला चाहिँ यहुदीहरूलाई प्रचार गरे, पश्चाताप गरेर 3,000 थपिए, त्यसपछि 5,000 इत्यादि, पछि पत्रुस नै फेरि अन्य जातिहरूको घरमा पुग्छ, कर्नेलियस घरमा, अनि अन्य जातिहरूको लागि पनि उसले चाबी खोलेर चाहिँ स्वर्गको राज्यभित्र उनीहरूलाई चाहिँ पस्नलाई ढोका खोलिदिन्छ। त्यसैले स्वर्गको राज्यको चाबीहरू म तिमीलाई दिनेछु। यसरी प्रभु येशूले चाहिँ एउटा भविष्यवक्ताको रूपमा चाहिँ अब राज्य चाहिँ इन्कार गरिएको छ, किनभने राजालाई नै इन्कार गरेको छ, त्यसैले राज्य चाहिँ अहिले स्थापित हुने छैन भन्ने कुरा सङ्केत दिइसक्नु भयो। अनि चेलाहरू चाहिँ अब के हुने हो, उनीहरूले अहिले बुझ्न गाह्रो छ यो कुरा स्वभावले। अनि वास्तवमा उनीहरूले प्रभु येशूको बौरी उठाएपछि, पवित्र आत्मा आउनुभएपछि उनीहरूले बुझ्न थाले, अझ पनि गाह्रै थियो उनीहरूलाई। यहुदीहरू धेरैजना उनीहरू चाहिँ एउटा नयाँ कार्यक्रम परमेश्वरले सुरु गरिसक्नु भयो, यो अन्तराल इजरायलको राज्यको कार्यक्रम होइन तर मण्डली भन्ने सुखे कार्यक्रम सुरु गर्ने भन्ने सक्नुभयो, कुरा बुझ्नै गाह्रो थियो। पत्रुस धरीलाई गाह्रो थियो, उसलाई दर्शन दिनु पर्यो प्रेरित 10 अध्यायमा, है यहाँ अन्य जाति यहुदी फरक छैन अब, है उसलाई बुझ्न गाह्रो थियो। अनि विशेष गरी परमेश्वरले चाहिँ पावललाई चुन्नुभयो यो कामको लागि, अनि उसले लेखेको 13 पत्रहरूद्वारा चाहिँ यस युग जसलाई चाहिँ अनुग्रहको प्रबन्ध भनिन्छ, जो चाहिँ मण्डलीको यो युगको बारेमा चाहिँ शिक्षाहरू दिन थाल्नु भयो। अनि पत्रुस आफैले भन्छ 2 पत्रुस 3 अध्यायमा, भाइ पावललाई दिएको बुद्धि अनुसार उनले लेखेका छन् जसमा चाहिँ कुनै कुनै कुरा बुझ्न गाह्रो छ भन्छ। यसरी प्रभु येशूले भविष्यवक्ताको रूपमा चाहिँ बताउन थाल्नुभएको कुरा चाहिँ यही हो। अब हामीले चाहिँ यो अध्ययन गर्दै जाँदा के पाउँछ भने प्रभु येशू अब लम्किन थाल्नुहुन्छ क्रमिक रूपमा यरुसलममा, उहाँ कतै होइन यरुसलममा जाँदै हुनुहुन्छ, अनि उहाँ चाहिँ त्यहाँ मर्न जाँदै हुनुहुन्छ, राजा क्रुसमा टाँगिन जाँदै हुनुहुन्छ, किन उहाँलाई इन्कार गरिसक्यो, अनि उहाँ चाहिँ उहाँको यो पहिलो क्रुसको योजना पूरा गर्न चाहिँ त्यहाँ जाँदै हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ मत्ती 23 अध्यायमा अन्तिम पटक मन्दिरबाट निस्किनु भयो। यो चाहिँ यो अन्तिम निस्तार चाडको समय थियो, को बेला आइरहेको थियो, होइन नजिकै थियो, आइसकेको थिएन। अनि उहाँ चाहिँ मन्दिरभित्र धेरै कुराहरू गर्नुभयो। उहाँका शत्रुहरू एक पछि अर्को आए, हेरुदीहरू आए उहाँलाई कुरा समाउनलाई, अनि सदुकीहरू आए उहाँलाई प्रश्नहरूले उहाँलाई निरुत्तर पार्न सक्छौँ कि भनेर, सकेन। फरिसीहरू आए, उनीहरूको पनि व्यवस्थाको प्रश्नहरू ल्याएर उल्टो प्रभुले नै उनीहरूलाई प्रश्न दिइदिनु भएपछि उनीहरू चुप भए, अब चाहिँ उहाँलाई प्रश्न गर्ने आँट पनि गरेन। त्यति भएपछि 23 अध्यायमा चाहिँ प्रभु येशूले त्यही मन्दिरभित्र भएर चाहिँ रहनुभएको बेलामा शास्त्री र फरिसीहरूलाई चाहिँ एकदम धिक्कार भन्दै चाहिँ उहाँले उनीहरूलाई हप्काउनु भयो। त्यो चाहिँ 23 अध्यायको विषय हो। अनि आखिरी कुरा उहाँले चाहिँ गर्नुभएको चाहिँ यहाँ 37 पदमा पढ्छौँ, त्यो चाहिँ यरुसलेमलाई उहाँले भन्नुभएको कुरा, उहाँको विलाप भन्न सकिन्छ यरुसलेमका निम्ति। 37 पद 23 अध्याय, हे यरुसलेम यरुसलेम, तँ भविष्य वक्ताहरूलाई मार्छस् र तँका पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेटा मुनि बटुल्छे, त्यसरी नै मैले पनि कतिचोटि तेरा छोराछोरीहरूलाई बटुल्ने इच्छा गरे, तर तिमीहरूले इच्छा गरेन। म चाहिँ पहिलेदेखि नै मैले मेरो अगमवक्ताहरू पठाएँ, एक एक गरी मार्यो तिमीहरूले, म नै आएको छु, अब मलाई मार्नेछौ तिमीहरूले, तिमीहरूले इच्छा गरेनौ। अब उहाँले यरुसलेम सहरको बारेमा चाहिँ भन्नुहुन्छ 38 पद, हेर तिमीहरूको घर भनेको त्यो मन्दिर तिमीहरूका निम्ति उजाड छोडिन्छ। 39 पद, किनकि म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले प्रभुको नाममा आउनुहुने धन्य हुनुहुन्छ पनि भनी भन्ने छैनौ, तबसम्म तिमीहरूले मलाई अब उसो कदापि देख्ने छैनौ, अनि देखेको पनि छैन। प्रभु यीशु त्यो अन्तिमचोटि मन्दिरबाट निस्किनु भयो, यसबाट पनि बताउनु भयो कि म दोस्रोचोटि आउँदैछु, तर तिमीहरूले चाहिँ मलाई स्वागत नगरेसम्म आउने छैन, तिमीहरूले विश्वास नगरेसम्म आउने छैन। अनि त्यो चाहिँ कुन बेला हुनेछ भने उहाँको उहाँलाई इजरायलले विश्वास गर्नेछ, ठिक यो 1000 वर्ष सुरु हुनुभन्दा अगाडिको समय। अनि त्यो समयको बारेमा चाहिँ चेलाहरू चाहिँ जान्न खोज्छन्, जुन चाहिँ 24 अध्यायको विषय हो। किनभने चेलाहरूले सोध्छन् अब 24:3, अनि उहाँ जैतुन डाँडामाथि बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँका यसो भन्दै आए, हामीलाई भन्नुहोस् यी कुराहरू कहिले हुनेछन्, अनि तपाईँको आगमन र संसार अथवा युग, यो युग, यो रहस्यको युगको अन्तको चिन्ह के हुनेछ। प्रभु येशूले भन्न थाल्नुभयो, म आउनुभन्दा अगाडि चाहिँ सबभन्दा कष्टपूर्ण भयानक समय आउनेछ। 21:24 अध्याय, किनभने त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ जो पृथ्वीको सुरुदेखि अहिलेसम्म भएको थिएन, न त फेरि कहिले हुनेछ। अनि ती दिन नघटाइएका भए कुनै प्राणी बाँच्ने थिएन, तर चुनिएकाहरूको निम्ति ती दिन घटाइनेछन्। उहाँको आगमन हुनुभन्दा अगाडि चाहिँ संसारले कहिले नदेखेको र पछि पनि नदेख्ने सबैभन्दा ठुलो, त्यसैले महासङ्कष्ट हुनेछन् भनेर प्रभु येशूले भविष्यवाणी गर्नुभयो, जसको बयान चाहिँ प्रकाशको पुस्तकको 6:19 गरिएको छ। धेरै मान्छे मर्छ भनेछ, अनि यदि त्यो दिन छोटो नपारिएको भए कोही पनि बाँच्ने थिएन। प्रकाशको पुस्तकमा हेऱ्यो भने तपाईँले हेर्नुहोस्, एउटा अध्यायमा लेखेको छ 1/3 मान्छे मर्नेछ, अर्को अध्यायमा फेरि बाँकी भएको बाट 2/3 फेरि 1/4 मर्नेछ, भनेपछि संसारको आधा मान्छे मरिसकेको छ। त्यो बेलामा एकदमै डरलाग्दो समय हो भनेको छ। अनि त्यो चाहिँ यो जुन स्वर्ग राज्यको रहस्यको जुन अवधि छ त्यसको अन्तिमको चिन्हहरू चाहिँ त्यही नै हुनेछ। तर ठिक त्यही बेलामा मण्डली पनि छ फेरि, अब यसमा चाहिँ अलमल हुनु हुँदैन, मण्डली चाहिँ एकदम छुट्टै कुरा हो, तर त्यही अवधि लगभग ओगटेको हुन्छ यो मण्डलीमा, अनि त्यो बेलामा चाहिँ हामी छौँ है। अनि यो जब त्यो चिन्हहरूको कुरा छ नि, त्यो चिन्हहरू चाहिँ उहाँको यो दोस्रो आगमनको चिन्हहरूको कुरा गरेको, तर के बताएको छ भने जुन क्रोध आउनेवाला छ त्यो सात वर्षको सङ्कष्टकालको पनि अझ आखिरी साढे तीन वर्षलाई महासङ्कष्ट भनेको छ, त्यो क्रोधको समयभन्दा अगाडि नै चाहिँ प्रभु येशूले मण्डलीलाई उठाउनुहुनेछ। यो अर्को रहस्य हो भनेर चाहिँ पहिलो कोरिन्थी 15 बताएको छ। त्यसैले मैले यहाँ चित्रमा चाहिँ एउटा कुरा थप्नु पर्ने हुन्छ है।